أشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. لقد جاءكم رسول من أنفسكم عزيز عليه ما عنتم حريص عليكم بالمؤمنين رؤوف رحيم. یقیناً تمہارے پاس تم ہی میں سے ایک رسول آیا، اسے بہت سخت شاق گزرتا ہے جو تم تکلیف اٹھاتے ہو، اور تم پر بھلائی چاہتے ہوئے حریص رہتا ہے، مومنوں کے لیے بہت مہربان اور بار بار رحم کرنے والا ہے. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ بیان فرماتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے کبھی کوئی درشت کلمہ اپنی زبان پر نہ لائے. رسول اللہ کریم صلی اللہ علیہ وسلم کبھی کوئی درشت کلمہ اپنی زبان پر نہ لائے. یہ فرماتی ہیں کہ آپ تمام لوگوں سے زیادہ نرم خو تھے اور سب سے زیادہ کریم آدمی، عام آدمی کی طرح بلا تکلف گھر میں رہنے والے. اپنے منہ پر کبھی چہری نہیں چڑھائی، ہمیشہ مسکراتے ہی رہتے تھے. حضرت عائشہ کا یہ بھی بیان ہے کہ اپنی ساری زندگی میں حضرت صلی اللہ علیہ وسلم نے اپنے کسی خادم یا بیوی پر ہاتھ نہیں اٹھایا. بعض لوگ یہ غلط استنباط کرتے ہیں کہ فضل گو ہونا واجب ہونا پھر مزاج سے کہ اپنی بیویوں کو مارنا چاہیے. میرے علم میں ایک کینیڈی بھی ہے، اب تو احمد سے نکل گیا باہر، لیکن وہ بہت سخت مارا کرتا تھا بیوی کو چھوٹی سی بات کے اوپر. یہ قرآن کریم حضرت صلی اللہ علیہ وسلم پر نازل ہوا ہے، اور آپ بہتر اس کا ترجمہ جانتے ہیں. آپ کی بیویوں نے آپ کے خلاف نشوز کبھی نہیں کیا. قرآن کریم کے جس آیت میں ذکر ہے مارنے کا، وہ نشوز مراد ہے. بعض عورتیں ہیں جو خامد کے اوپر پہل کرتی ہیں مارنے میں، اور بعض خامد تو بیچارے ہلکی بلی کی طرح مار کھاتے رہتے ہیں. ہمارے لاہور میں بھی ایک صاحب ہوا کرتے تھے، ان کی بیوی اتنا مارتی تھی ان کو کہ ان کی ہوش اڑا دیتی تھی. اس لیے غلط استنباط قرآن کریم سے نہیں کرنا چاہیے. حضرت صلی اللہ علیہ وسلم ان پر نازل ہوا، ان سے بہتر کوئی استنباط نہیں کر سکتا. بس حضرت عائشہ صدیقہ رضی اللہ عنہا اس روایت کو یاد رکھے کہ آپ نے کبھی کسی بیوی پر، کسی کمزور پر ہاتھ نہیں اٹھایا. حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ حضرت صلی اللہ علیہ وسلم اپنے اونٹ کو خود چارہ ڈالتے، گھر کے کام کاج کرتے، اپنی جوتیوں کی مرمت کر لیتے، کپڑے کو پیبند لگاتے، بکری کا دودھ خود دھو لیتے، خادم کو اپنے ساتھ بیٹھ کر کھانا کھلاتے، آٹا پیستے پیستے اگر اتھل جاتا تو اس میں اس کی مدد کرتے، بازار سے گھر کا سامان اٹھا کر لانے میں کبھی شرم نہ محسوس کرتے، امیر غریب ہر ایک سے مصافحہ کرتے، سلام میں پہل کرتے، اگر کوئی معمولی کھجوروں کی بھی دعوت دیتا تو آپ اسے حقیر نہ سمجھتے اور قبول فرما لیتے. آپ نہایت ہمدرد، مہربان، نرم مزاج، غریب طور سے آپ کا رہن سہن بڑا صاف ستھرا تھا، ہر کسی سے بشاشت سے پیش آتے تھے، تبسم آپ کے چہرے پر ہمیشہ جھلکتا رہتا تھا. آپ زور کا کہکا نہیں رہا کرتے تھے، خدا کے خوف سے فکر مند رہتے تھے، لیکن توش روئی اور خشکی نام کو نہ تھی. منکسر مزاج تھے، لیکن اس میں کسی کمزوری، پست ہمتی وغیرہ کا شائبہ تک نہ تھا. بڑے سخی تھے، लेकिन बेजा खर्च से हमेशा बचते, नरम दिल रऊफुर रहीम और करीम थे, हर मुसलमान से मेहरबानी से पेश आते, कभी हिर्स व तमा के जज्बे से हाथ न बढ़ाते बल्कि साबिर शुक्र रहते और कम पर सुनात पर कनात फरमाते थे। हजरत अब्दुल्ला बिन अबू बकर रज़ी अल्लाह तआला अन्हु बयान करते हैं कि एक शख्स ने उनसे जिक्र किया कि जंगे हुनैन में भीड़ की वजह से मेरा पाँव हज़रत सल्लल्लाहु अलैहि वसल्लम के पाँव पर जा पड़ा। उस वक्त हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने मुझे सांटा मारा और बात तो सताई गई हो गई, ज़रा ज़ोर से नहीं मारा, हल्का सा सांटा मारा नाराजगी के इजहार के तौर पर। कहते हैं रात मुझे नींद ना आई, सब घबराहट रही कि मैंने क्या हरकत की। सुबह सुबह मुझे सल्लल्लाहु अलैहि वसल्लम की तरफ से पैगाम मिला कि बात सुन जाओ। मैं डर गया कि अब शामत आई, मगर शामत क्या नहीं थी, रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने उसको आवाज़ दी और कहा ये बकरियां हैं 40 या कितनी थी, 80 बकरियां तुम्हें दे रहा हूँ, मैंने वक्ती तौर पर तुम्हें गुस्से में सांटा मार दिया था लेकिन मुझे इसका बहुत अफसोस है और इसके कफारे के तौर पर ये 80 बकरियां तुम्हें देता हूँ। अब मैं हज़रत मसीह मऊद अलैहिस्सलाम की भी बात रवायतें बयान करता हूँ जो इसी नौयत की हैं। मियाँ गफारा हज़रत मसीह मऊद अलैहिस्सलाम की खिदमत में एक खादिम के तौर पर रहा करते थे। इरफ़ानी साहब बयान करते हैं कि हज़रत अलैहिस्सलाम की खिदमत में उसके आने की तकरीब अजीब दिलचस्प है और आपके रहम और हमदर्दी के जज्बात के इजहार का एक नक्शा पेश करती है। मियाँ गफारा कहता है कि मेरी उम्र 13-14 साल की थी, मैं बड़ी मस्जिद के सेंध में लेटा हुआ दाने चबा रहा था जिस तरह बकरी खाती है वैसे खा रहा था। हजरत अब्दुल सलाम आए और मुझे इस हालत में देख कर आपने फरमाया, अपने मुझसे मेरा पता निशान पूछा और फिर अपने साथ मकान पर ले गए और 2 खमीरी रोटियां लाकर मुझे दी, मैं खाकर चला आया और इसी तरह पर मुझे हर रोज खाना मिल जाता तो मैं कभी वहाँ खाकर और कभी घर को लेकर चला आता। कोई काम और खिदमत मेरे सुपुर्द न थी कि रास्ता रास्ता जब मैं मानूस हो गया तो आपने मुझको और चंद और लड़कों को नमाज की हदायत की और आप ही कुछ सूरतें भी याद करा दी और हम सब बड़े पक्के नमाजी हो गए। मियाँ गफारा जब नमाजी हो गया तो आपने उसको और उन बच्चों की पार्टी की जो आपके पास आती थी, आपकी गफारे की और उन बच्चों की पार्टी की जो आपके पास आया करते थे, दुरूद शरीफ की कसरत की तरफ तवज्जो दिलाई। जो दुरूद मसनून नमाज में पढ़ा जाता है उसका वजीफा उनको बताया कि ईशा की नमाज के बाद दुरूद शरीफ पढ़कर सो रहा करो और जो ख्वाब वगैरह आया करे सुबह को मुझे सुनाया करो। सुनाए सब को ये मामूल हो गया कि हम रात को जो भी ख्वाब आती थी सुबह हज़रत मसीह मऊद अलैहिस्सलाम को सुनाया करते थे और आप अपने कीसा जेब में रोटी डालकर बाग में चले जाते थे और गफारा को दे देते थे, फिर उन ख्वाबों की ताबीर भी फरमाते जो अक्सर सच्ची नहीं थी। गफारा के शादी के अखराजात के लिए आपने एक बड़ा हिस्सा दिया, वो जेवर उसको दिए जो उसने 80 रुपये को फरोख्त कर दिए। गर्ज इस तरह हमदर्दी और गमखारी फरमाया करते थे। हज़रत मसीह मऊद अलैहिस्सलाम के खादिमों में एक खादिम का नाम पीरा था जो बिल्कुल जाहिर और रजर था। उससे बेवकूफ़ी के अफवाह का सरदर्द होना एक मामूली बात होती थी मगर हजरत ने उसे कभी झिड़का नहीं। उसके मुतालिक फरमाया करते थे अलजन्ना, जो मुहावरा है अलजन्ना वो उन पर सूरत फादे खाता था। اور میں آنر صلی اللہ علیہ وسلم کے متعلق یہ بیان کرنا چاہتا ہوں کہ آپ اس طرح بے تکلفی سے اپنے صحابہ رضوان اللہ علیہم کے ساتھ بیٹھتے تھے کہ باہر سے آنے والے کے لیے پہچاننا مشکل ہو جاتا تھا. بعض دفعہ حضرت ابوبکر کو ساتھ بیٹھا دیکھ کر حضور صلی اللہ علیہ وسلم سمجھ لیا کرتے تھے, وہ اشارے سے بتا دیا کرتے تھے کہ نہیں میری طرف نہیں ان کی طرف جاؤ. حضرت مسیح موعود علیہ السلام کا یہی حال تھا, کسی مجلس میں آپ کے اعزاز میں کوئی الگ جگہ مقرر نہیں تھی اور خدام کے ساتھ اکٹھے بیٹھتے تھے. جب کبھی ایسا انتظام ہوتا تو آپ ایسی جگہ کے باہر کھڑے ہوتے. ہاں بعض دفعہ یہ بعض لوگ مہمان نوازی اپنی طرف سے اس طرح کرتے تھے کہ مہمان خصوصی کے لیے تو الگ کمرہ اور خاص دسترخوان, اور ساتھ حواشی مواشی جو ہوتے تھے ان کے لیے الگ کمرہ. حضرت وسیم علیہ السلام والسلام کی ایک امیر نے اس طرح دعوت کی. حضرت وسیم علیہ السلام کو علم ہو گیا کہ کیا کرنا چاہتا ہے. آپ دروازے کے باہر کھڑے ہو گئے اور اپنے نوکروں سے کہا پہلے آپ چاہیں. جب وہ پہلے چلے گئے تو اس امیر کے پاس چارہ کچھ نہیں تھا سوائے خاموشی سے اس بات کو برداشت کرنے کے. پھر اپنے دسترخوان پر اپنے دائیں بائیں بٹھایا ان کو اور بڑی عزت افزائی فرمائی. بچوں سے حضور صلی اللہ علیہ وسلم بہت پیار فرمایا کرتے تھے, ہنسی مذاق کرتے تھے, انہیں چھیڑتے تھے, ان سے دل لگی کرتے, ان کو بہلاتے. حضرت جعفر بن سمرہ کہتے ہیں کہ میں نے حضور صلی اللہ علیہ وسلم کے ساتھ فجر کی نماز پڑھی. نماز کے بعد حضور صلی اللہ علیہ وسلم اہل خانہ کی طرف جانے لگے تو میں بھی حضور کے ساتھ چل پڑا. وہاں پہنچے تو آگے بچے حضور کے استقبال کے لیے کھڑے تھے. حضور ان کے پاس رکے, ایک ایک بچے کے کلوں کو اپنے ہاتھ سے پھیلایا. وہ کہتے ہیں میں تو حضور کے ساتھ آیا تھا لیکن حضور نے میرے کلوں کو بھی پھیلایا. جب حضور اپنے ہاتھ سے میرے کلوں کو اپنے ہاتھ میرے کلوں پر پھیر رہے تھے تو میرے حضور کے ہاتھوں میں ایسی ٹھنڈک اور خوشبو محسوس ہوئی کہ گویا حضور نے انہیں کسی عطار کے تھیلے سے نکالا ہے. حضرت ام المؤمنین عائشہ رضی اللہ تعالیٰ عنہ روایت کرتی ہیں کہ حضور صلی اللہ علیہ وسلم کے پاس بچے لائے جاتے تھے تو آپ ان کے لیے دعا کرتے اور مبارکباد دیتے اور ان کو کرتی دیتے تھے. تو اب جو یہ رواج ہے کرتی دینے کا, یہ نیا رواج نہیں, یہ سنت ہے. حضور صلی اللہ علیہ وسلم اپنے ہاتھ سے ان کے منہ میں کرتی دیا کرتے. حضرت عبداللہ بن سلام کے بیٹے یوسف بیان کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے میرا نام یوسف رکھا, مجھے اپنی گود میں بٹھایا اور میرے سر پر پیار سے ہاتھ پھیرا. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کے پاس ایک شخص آیا اور اس کے ساتھ اس کا چھوٹا سا بچہ تھا, وہ پیار سے اسے اپنے ساتھ چمٹانے لگا. اس پر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا تم اس پر رحم کرتے ہو؟ اس نے کہا جی حضور. آپ نے فرمایا جتنا تم اس پر رحم کرتے ہو اللہ تعالیٰ تم پر اس سے بہت زیادہ رحم کرنے والا ہے, وہ بہت اعظم الرحمین اور سب رحم کرنے والوں سے بڑھ کر رحم فرمانے والا ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے نواسے حسن بن علی کو چوما تو پاس بیٹھے اقرہ بن حابس تمیمی نے کہا کہ میرے تو 10 بچے ہیں لیکن میں نے کسی کو کبھی نہیں چوما. رسول اللہ صلی اللہ علیہ وسلم نے اس کی طرف دیکھا فرمایا جو رحم نہیں کرتا اس پر رحم نہیں کیا جائے گا. حضرت ام المؤمنین عائشہ رضی اللہ تعالیٰ عنہ بیان فرماتی ہیں کہ میں نے گفتگو کرنے کے لحاظ سے حضرت فاطمہ سے زیادہ رسول اللہ صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم سے مشابہت رکھنے والا کسی اور کو نہیں دیکھا. और जब आपके पास आती तो आप उनकी तारीम के लिए खड़े हो जाया करते थे, उन्हें खुशामदीद कहते, उनको बोसा देते और उन्हें अपनी नशिस्त पर बिठाते। और जब आ हजरत सल्लल्लाहु अलैहि वसल्लम फातिमा रज़ी अल्लाह तआला अन्हा के यहाँ जाते तो आपके एहतराम में खड़ी हो जाती, आपका दस्त मुबारक पकड़ कर उसको बोसा देती और आपको खुश आमदीद कहती और आपको अपने बैठने वाली जगह पर बिठाती। वहाँ हजरत सल्लल्लाहु अलैहि वसल्लम की उस बीमारी में जिसमें आपकी वफात हुई आई, चुनाचे आपने उन्हें खुश आमदीद कहा और उन्हें बोसा दिया। हजरत अब्दुल्लाह बिन जाफर बयान करते हैं रज़ी अल्लाह तआला अन्हु कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम जब सफ़र से वापस आते तो अहले बैत के बच्चे आपके इस्तकबाल के लिए जाते हैं। एक दफ़ा जब आप सफ़र से आए तो सबसे पहले मुझे आप तक पहुंचाया गया, आपने मुझे गोद में उठा लिया। फिर हज़रत फातिमा के दो बेटों इमाम हसन और इमाम हुसैन में से किसी एक को लाया गया तो आपने उसे अपने पीछे बिठा लिया। इसी तरह मदीना मुनव्वरा में इस हाल में दाखिल हुए, एक ऊँट पर हम तीन सवार थे। अजी बयान करते हैं कि मैंने बराअ बिन आज़िब रज़ी अल्लाह तआला अन्हु को ये कहते हुए सुना कि मैंने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को देखा, आपने इमाम हसन को अपने कंधे पर उठाया हुआ था और फरमाया थे अल्लाह मैं इससे मदद रखता हूँ, तू भी इससे मदद करना। हजरत उसामा बिन ज़ियाद बयान करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुझे पकड़ कर अपने एक जान और बिठा लिया और दूसरे पर हसन को, फिर हम दोनों को अपने सीने से चिमटा लिया करते थे और फरमाते थे अल्लाहुम्मा अरहमहुमा फइन्नी अरहमहुमा, ऐ अल्लाह इन दोनों पर रहम फरमा, मैं इन दोनों पर रहम फरमाता हूँ, रहम करता हूँ। योला बिन मर्रा बयान करते हैं कि हम नबी सल्लल्लाहु अलैहि वसल्लम के हमराह एक ऐसी दावत पर जिसमें हम मौजूद थे जाने लगे लिए निकले, क्या देखते हैं कि हुसैन रस्ते में खेल रहे हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम तेजी से लोगों से आगे हो गए, फिर अपने दोनों बाजू फैला दिए, सिर्फ बच्चे कुछ इधर कभी इधर और कभी उधर भाग, बच्चा कभी इधर कभी उधर भागता। यहाँ सलम का प्यार का इजहार था, दोनों हाथ फैलाकर उस बच्चे को पकड़ने की कोशिश करते थे, पकड़ तो सकते थे मगर जान के कुछ देर पीछे हट जाते थे ताकि उसके साथ खेल जारी रहे। कभी उधर भागता कभी उधर भागता, आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम इस तरह उसे हंसा रहे थे, आप उन्हें हंसाते रहे यहाँ तक कि आपने उसे पकड़ लिया। फिर आपने अपना एक हाथ उनकी ठोड़ी के नीचे और दूसरा उनके सर पर रखा, फिर उन्हें अपने सीने के साथ लगा लिया। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हुसैन मिन्नी व अना मिन हुसैन, यानी हुसैन मेरा है और मैं हुसैन का हूँ, और फरमाया अल्लाह उससे मोहब्बत रखे जो हुसैन से मोहब्बत करे, हुसैन मेरे नवासों में से एक है। हज़रत मुस्लिम अलैहिस्सलाम का भी एक इनाम है अल्लाह ताला की तरफ से, अंता मिन्नी व अना मिनका, इसको मौलवियों ने तनसुर का तनसुर बना लिया और कहा ये कहते हैं कि मैं अल्लाह की में से हूँ और अल्लाह मुझ में से है, हालांकि मिन्नी का तर्जुमा करना ये मुझ में से तुझ में से गलत है, मिन्नी का तर्जुमा है मेरा है और मिनका का तर्जुमा है तेरा है। हज़रत अबू ख़तादा अंसारी रज़ी अल्लाह तआला अन्हु बयान करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास सलम कभी इस साल में भी नमाज़ पढ़ते कि आपने अपनी नवासी उमामा को हज़रत ज़ैनब रबुल आस बिन रबिया बिन अबी शम्स की बेटी थी उठाया हुआ होता था, पर जब आप सजदा करने के लगते उसे बिठा देते, जब आप क़याम करने लगते तो उसे फिर उठा लेते। अभी हमारे यहाँ ये मशहूर है कि इसके नमाज़ टूट जाती है और एक किसी शख्स ने भी कहा था रसूल के ऐसी रिवायत सुन के कि खो फिर रसूल वसलम की नमाज़ टूट गई, हालांकि हज़रत वसलम का जहन अल्लाह की तरफ रहता है। दस्त बयार दस्त बकार दिल बयार, आपको बच्चों से शफ़क़त की वजह से उनके साथ ऐसा सलूक कर लेते थे, मगर कभी भी आपकी तवज्जो नमाज से नहीं हटी। अब्दुल्ला बिन शद्दाद बिन अल-हाद अपने वालिद के हवाले से बयान करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नमाज ईशा ज़ोर या असर पढ़ाने के लिए आए तो आप अपने बच्चों हसन या हुसैन में से किसी को उठाए हुए थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नमाज पढ़ाने के लिए आगे बढ़े तो बच्चे को अपने दाएं पांव से एक बार बिठा दिया, फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सजदा किया और उसको लंबा कर दिया। मेरे वालिद कहते हैं कि लोगों में से मैंने सर उठाकर देखा कि सजदा ज़्यादा लंबा हो गया था, वो पता नहीं किस रंग में उतरा हुआ, उसने सर उठाकर देखा, क्या देखता हूँ कि रसूलुल्लाह करीम सल्लल्लाहु अलैहि वसल्लम अभी सजदे में है और बच्चा आपकी पीठ पर सवार है। फिर मैं वापस सजदे में चला गया। फिर जब रसूलुल्लाह ने नमाज पढ़ाकर सलाम फेरा, लोगों ने दरियाफ्त किया, या रसूलुल्लाह आपने इस नमाज में एक बहुत लंबा सजदा किया था, क्या अल्लाह ताला की तरफ से आपको इसका हुक्म था? मैं नहीं, वो बच्चा मेरे पास था, मैं नहीं चाहता था उसको उठा लूँ नीचे रख लूँ, और वो जब तक उसने खुद मेरा पीछा नहीं मेरी पीठ से उतरा नहीं उस वक्त तो मैंने सजदे पर लंबा रखा। हज़रत उसामा बिन ज़ैद रज़ी अल्लाह अन्हुमा बयान फरमाते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की एक बेटी ने आपको पैगाम भिजवाया कि मेरी बेटी का आखिरी वक्त है, आप तशरीफ लाएं। उसामा कहते हैं हम हज़रत सल्लल्लाहु अलैहि वसल्लम की हमराह आपकी सरदारी के पास पहुँचे, वो आखिरी वक्त था बच्ची का, हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने उसको सब्र की तलकीन फरमाई। फिर जब आप खड़े हुए तो हम भी खड़े हुए, चुनाचे जो जानकनी की बच्ची जानकनी के आलम में थी वो इस हालत में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के गोद में दे गई। इस पर हज़ूर सल्लल्लाहु अलैहि वसल्लम के आंसू बहने लगे। सहाब ने कहा या रसूलुल्लाह ये क्या? हज़ूर ने फरमाया मेरे आंसू रहमत की वजह से हैं और रहमत अल्लाह ताला अपने बंदों में से जिसके दिल में चाहता है रख देता है और अल्लाह ताला अपने रहम करने वाले बंदों पर ही रहम फरमाता है। हज़रत अनस बिन मालिक रज़ी अल्लाह ताला अन्हु बयान करते हैं कि हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हमरा अबू यूसुफ हद्दाद से मुराद लोहार अबू यूसुफ हद्दाद के यहाँ गए जिनके पास हज़रत इब्राहिम रहा करते थे। आपके बेटे इब्राहिम को अबू हद्दाद पाला करता था। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इब्राहिम को पकड़ा और बोसा दिया और उन्हें सूंघा। फिर एक और मौके पर उसके यहाँ गए, उस वक्त हज़रत इब्राहिम जानकनी के आलम में थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आंखों से आंसू जारी हो गए। इस पर अब्दुल रहमान बिन औफ ने कहा या रसूलुल्लाह आप भी? इस पर आपने फरमाया ऐ इब्ने औफ ये रहमत है। फिर उसके बाद हज़ूर ने फरमाया आंख आंसू बहाती है, दिल मज़मूम है, मगर हम वही कहेंगे जिससे हमारा रब राज़ी हो, ऐ इब्राहिम हम तेरी जुदाई से मज़मूम हैं। हज़रत मसीह मौऊद अलैहिस्सलातु वस्सलाम भी बच्चों से बहुत शफ़क़त फरमाया करते थे। खुसूसन मिर्ज़ा मुबारक अहमद जो सबसे छोटे थे तो उनसे हज़रत मसीह मौऊद अलैहिस्सलातु वस्सलाम को बहुत प्यार था। आप बच्चों पर कभी हाथ नहीं उठाते थे सवा एक मौके के, जब मिर्ज़ा मुबारक अहमद से गलती से ठोकर लगी और कुरान करीम मेरे से नीचे गिरने ही वाला था, हमेशा ने लपक के उसको रोक लिया और एक सब पुरुष को मारा। बस हर मुसीम सलाम बेहद नरम दिल होने के बावजूद कुरान की बहुत इज्जत करते थे। कुरान के गिर्द घूमू काबा मेरा यही है। आपकी तिलावत से कुरान करीम दिन रात ऐसी होती थी कि जिससे वर्ष तारी हो जाए करता था। حضرت مسیح علیہ الصلوۃ والسلام جب پتھر ڈالتا کسی کے یہاں بچہ پیدا ہوا ہے تو اس کے یہاں خود جاتے, غریب سے غریب طالب علم کی بیماری پر بھی آپ کا وہ جوش و ہمدردی مشاہدہ کیا گیا جو کم لوگوں کو اپنی اولاد سے کبھی نصیب ہوتا ہوگا. آپ بار بار اس طرح سے پھرتے اور دعا مانگتے تھے اور بار بار حالات پوچھتے تھے اور اس کی صحت پر آپ کو ایسی خوشی ہوتی جیسے کسی اپنے بچے کی صحت پر. ایسے بہت سے واقعات ہیں جو یہاں مزید بیان تو طوالت کے خوف سے کم کر دیے گئے ہیں. حضرت مولوی عبدالکریم صاحب رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ بارہا میں نے دیکھا ہے کہ اور دوسرے بچے آپ کی چپائی پر بیٹھتے ہیں اور آپ کو مستر کر کے پینسی پر بٹھا دیتے ہیں اور اپنے بچپنے کی بولی میں مینڈک اور کروے اور چڑیا کی کہانیاں سناتے رہتے ہیں اور گھنٹوں سنائے چلے جاتے ہیں. حضرت ہیں کہ بڑے مزے سے سنے جا رہے ہیں, گویا کہ مثنوی مولانا روم کا سبق دے رہا ہے. حضرت بچوں کو مارنے اور ڈانٹنے کے سخت مخالف ہیں. بچے کیسے ہی بسوریں, شوخی کریں, سوال میں تنگ کریں اور بے جا سوال کریں, ایک مہم اور غیر موجود شے کے لیے حد سے زیادہ اشرار کریں, اب نہ تو کبھی مارتے ہیں نہ جھڑکتے ہیں اور نہ کوئی سختی کا نشان ظاہر کرتے ہیں. حضرت مسیح موعود علیہ الصلوۃ والسلام بچوں کے سوالوں سے تنگ آنے کی بجائے ان کو پیار سے سمجھایا کرتے تھے اور یہی تربیت کا طریق ہے جسے جماعت کو آج اختیار کرنا چاہیے. بعض بچے سوال کرتے ہیں تو تنگ آ کر جھڑک کے ان کو بند کرا دیا جاتا ہے, حالانکہ بچوں کے سوال کے جواب میں تحمل سے پیش آنا چاہیے اور جس حد تک بھی اس کی سمجھ ہو اس کو جواب دے کر اس کو مطمئن کرنے کی کوشش کریں. مولوی عبدالکریم صاحب مزید فرماتے ہیں, محمود فلپس البرسانی کو 3 برس کا ہوگا, آپ لدھیانے میں تھے, میں بھی وہیں تھا. گرمی کا موسم تھا, مردانہ اور زنانہ میں ایک دیوار حائل تھی. آدھی رات کا وقت ہوگا جب میں جاگا اور مجھے محمود کے رونے اور حضرت کے ادھر ادھر باتوں میں بہلانے کی آواز آئی. حضرت اسے گود میں لیے پھرتے تھے اور اسی طرح چپ نہیں ہوتا تھا. آخر آپ نے کہا, دیکھو محمود وہ کیسا تارا ہے, آسمان کا ایک ستارہ دکھایا. بچے نے نئے مشورہ شروع کر دیا اور چلانا شروع کر دیا کہ ابا تارے جانا ہے, ابا تارے جانا ہے, کہ ابا میں نے بھی ستارے بھی جانا ہے. اور مسیح موعود علیہ الصلوۃ والسلام اس کو پیار کے ساتھ چپ کراتے رہے لیکن ڈانٹا نہیں. مولوی صاحب کہتے ہیں, آپ کا بیٹے سے اس طرح گفتگو کرنا مجھے بہت پیارا لگا. اس نے بھی ایک ضد کیڑا نکالی تھی اور حضور نے اس پر صبر کیا اور بچہ روتا روتا آخر خود ہی تھک گیا اور چپ ہو گیا. حضرت نسیم علیہ الصلوۃ والسلام اپنے بچوں کے ساتھ کھیلنے والے بچوں سے بھی اسی طرح شفقت کا سلوک فرمایا کرتے تھے جیسے اپنے بچوں کے ساتھ. لنگر خانے کے ایک ملازم کے بچے کے کہنے پر حضور نے ایک شہزادے کو بہت سے آرام دیے, وہ اپنے ہمجولیوں میں تقسیم کرتے ہیں اور ساتھ یہ بھی کہا کہ وہ اپنے ہمجولیوں میں تقسیم کرتے ہیں. حضور خود بھی جب کچھ چیز تقسیم کرتے تو اپنے بچوں کے ساتھیوں کو برابر حصہ دیتے اور ملازموں کے بچے حضرت کے گھر میں ایک شہانہ زندگی بسر کرتے. عام سلوک میں حضرت عبدالعزیز کو کبھی کسی سے فرق نہیں کرتے دیکھا. اگر ایسے موقع پر کسی اور کا کوئی بچہ سامنے آ جاتا جب آپ کوئی چیز تقسیم کر رہے ہوتے تو آپ آنے والے بچے کے ساتھ بھی شفقت کا برتاؤ کرتے اور کچھ نہ کچھ ضرور عطا فرما رہتے. یہ آیت ضرور کی ہمیشہ سے تھی, اپنی عمر کے حساب حصے میں اپنی آخری عمر کے حصے میں جبکہ آپ مجاہدات میں مصروف تھے, بعض یتامہ کی خاص طور پر خبرگیری فرماتے اور اپنی خوراک کا ایک حصہ ان کو لے لیا کرتے. میں نے بھی اسی سنت پر عمل کر کے اپنے بچوں کی تربیت کی ہے. ان کو جب میں کوئی چیز کھانے کو دیتا تھا تو وہ اکثر لے کر باہر لے کر جاتے تھے, اور نوکروں وغیرہ کو اور دوسروں کو ساتھ تک شامل کر لیا کرتے تھے. تو آپ کو بھی بچپن سے ہی اپنے بچوں کی ایسی تربیت کرنی چاہیے کہ جب کوئی اچھی چیز کھائیں تو ساتھ غریبوں اور دوسروں کو بھی شریک کر لیا کریں. حضرت صاحبزادہ بھی سراج الاقصی نعمانی حضرت مرزا بشیر احمد صاحب کی ایک روایت بیان کرتے ہیں کہ حضرت اقدس مسیح موعود علیہ السلام سیر کے لیے تشریف لے گئے. ابھی تھوڑا سا دن جڑا تھا, سردی کا موسم تھا, 15-16 اصحاب ساتھ تھے. پھر پیچھے سے ایک بہت سے جگہ ملے خلیفہ ثانی, حضرت مرزا بشیر احمد بھی آ گئے, اور ایک دو لڑکے اور بھی ان کے ساتھ تھے. چھوٹی عمر تھی, ننگے پاؤں اور ننگے سر میاں بشیر احمد صاحب تھے. حضرت اقدس علیہ السلام نے تبسم فرما کے فرمایا, میاں بشیر جوتی ٹوپی کہاں ہے, کہاں پھینکا ہے؟ میاں بشیر احمد نے کچھ جواب نہیں دیا اور ہنس کر بچوں سے کھیلتے ہوئے آگے بڑھ گئے اور کچھ فاصلے پر آگے چلے گئے. حضرت مسیح موعود علیہ السلام نے اس پر فرمایا کہ عجیب حالت ہوتی ہے بچوں کی, ابھی چند دن پہلے رو رہا تھا کہ مجھے نیا جوتا لے دیں, اور بہت ضد کر رہا تھا. میں نے نیا جوتا لے کے دیا لیکن اس کو اب اس کی ہوشی کوئی نہیں, جوتا ایک طرح پھینک دیا ہے اور خود دوڑی پر تنگے پاؤں. حضرت مسیح موعود علیہ السلام اس بات پر بہت ہنسے رہتے. پھر ایک خادم نے کہا کہ اگر اجازت ہو میں بھاگ کر جا کے ان کے جوتا گھر سے اٹھا لوں. حضرت فرمایا, نہیں, تکلیف نہ کرو, جس طرح کھیلتا ہے کھیلنے دو. ایک دفعہ حضرت مسیح موعود علیہ السلام کے ساتھ مسجد میں صاحبزادہ مرزا بشیر احمد صاحب بھی آ گئے اور کسی بات پر کھلکھلا کر ہنس پڑے. حضرت مسیح موعود علیہ السلام نے بڑے آرام سے کہا کہ میاں مسجد میں ہنسا نہیں کرتے. چنانچہ جب دوبارہ پھر ہنسی آنے لگی تو اٹھ کر مسجد سے باہر نکل گیا. حضرت مسیح موعود علیہ السلام کا معمول تھا کہ جب کوئی بچہ آپ کی خدمت میں آتا تو آپ جگہ دینے کے لیے ایک طرف ہٹ جاتے اور اپنے پہلو میں اسے بیٹھنے کا موقع دیتے. حضرت خلیفۃ المسیح ثانی اکثر آیا کرتے تھے. صاحبزادہ میاں بشیر احمد صاحب اور صاحبزادہ میاں شریف احمد صاحب کم شہر میں کبھی کبھی ساتھ ہو جاتے, اور صاحبزادہ مبارک احمد صاحب کو حضرت مسیح علیہ السلام صاحبزادہ مبارک احمد صاحب کو حضرت مسیح علیہ السلام السلام کی گود میں ہوتے تھے, پھر خدام لے لیا کرتے تھے. جب حضرت صاحبزادہ صاحب خواہش کرتے تو حضرت مسیح علیہ السلام خود ان کو اٹھا رہے تھے. ایک دفعہ حضرت صاحب کے سامنے میاں شریف احمد کو بچے چڑھنے لگے کہ حضرت مسیح موعود علیہ السلام کو تم سے پیار نہیں ہے. وہ اس بات پر روئے تو ان کا ناک بہنے لگا. حضرت مسیح موعود علیہ السلام نے ان کو گھسیٹا, اپنی طرف کھینچا تاکہ اس کو پیار کریں, تاکہ اس کا وہم دور ہو جائے. وہ بیچاروں کا ناک نہیں نکل رہا تھا. اس خیال سے کہ حضرت السلام کے کپڑے گندے نہ ہو جائیں وہ ضد کر کے پیچھے ہٹتے رہے. حضرت مسیح موعود علیہ السلام اپنی طرف کھینچتے رہے اور پھر فرمایا کہ مجھے تو اس سے بہت پیار ہے. ایک روایت میں ہے کہ ہم بچے میاں بشیر احمد صاحب کی طرف سے کہ ہم حضرت مسیح موعود علیہ السلام کو تنگ کرتے تھے, خیر کوئی بھی کام کر رہا ہوں, کسی حالت میں ہوں, ہم آپ کے پاس چلے جاتے تھے کہ ابا پیسہ دو, اور آپ رومال سے پیسہ کھول کر دے دیتے تھے. اگر ہم کسی بات پر زیادہ اصرار کرتے تو آپ فرماتے تھے کہ میاں میں اس وقت کام کر رہا ہوں, تنگ نہ کرو. سردیاں شریفہ میں صاحب کے متعلق ایک اور دلچسپ روایت یہ ہے کہ حضرت نسیم علیہ الصلوۃ والسلام کو پتہ نہیں کیوں یہ خیال ہوا کسی وقت انہوں نے زردہ نہیں کھایا ہوگا, تو حضرت نسیم علیہ الصلوۃ والسلام سمجھے کہ میاں شریف کو زردہ پسند بھی نہیں کھاتے نہیں. تو ایک دن زردہ پکا ہوا تھا, وہ ہاتھ بڑھانے لگے تو دم مزہ روک دیا کہ شریف زردہ نہیں کھاتا. حضرت نسیم علیہ الصلوۃ والسلام نے بھی یہ کہا. پھر میاں شریف احمد صاحب نے کہنا شروع کیا, شریف زردہ کھاتا ہے, شریف زردہ کھاتا ہے, اور پھر آپ کے ساتھ مزدہ کر دیا گیا. حضرت مولوی عبدالکریم صاحب بیان کرتے ہیں کہ حضرت مسیح علیہ الصلوۃ والسلام کسی کام میں مشغول ہوتے تھے تو بچہ آواز دیتا تھا کہ ابا دعا کھول, یعنی پنجابی بولا کرتے تھے کہ ابا دروازہ کھولو, اور پھر اندر گھستے ہی سر نکال کے پھر باہر چلے جاتا تھا اور پھر دوبارہ آ جاتا تھا اور کہتا ابا دعا کھول. حضرت وسیم علیہ الصلوۃ والسلام کا کیسا ہی ضروری کام کر رہے ہوں آپ ہمیشہ اٹھ کر دروازہ کھولتے اور پھر بند کر کے بیٹھ جاتے. یہ کبھی نہیں کہا کہ تو مجھے بار بار کیوں ستاتا ہے. ایک دفعہ میں نے کہنا کو 20 دفعہ ایسا کیا اور ان ساری دفعات میں ایک دفعہ بھی منہ حضرت مسیح موعود علیہ السلام کے منہ سے زجر اور توبیخ کا کلمہ نہیں نکلا. ایک بٹھانی ہو کرتی تھیں ہوسٹ کی, امت اللہ بی بی ان کا نام تھا, ان کو لال پری کہتے تھے ہم لوگ. جب وہ شروع شروع میں اپنے والد اور چچا سید نور اور سید احمد نور کے ساتھ قادیان آئیں تو عمر آپ کی بہت چھوٹی تھی, کیونکہ والدین اور چچا چچی حضرت سید عبدالکریم شہید کی شہادت کے بعد قادیان چلے آئے تھے. امت اللہ کو بچپن میں آشوب چشم کی سخت شکایت ہو جاتی تھی اور آنکھوں کی تکلیف اس قدر بڑھ جاتی تھی کہ انتہائی درد اور سختی کی شدت کی وجہ سے آنکھ کھولنے کی طاقت نہیں رکھا کرتے تھے. ایک دفعہ وہ حضرت مسیح موعود علیہ السلام کی خدمت میں حاضر ہوئے اور عرض کیا کہ حضور میری آنکھ کو بہت تکلیف ہے. حضور حضرت مسیح موعود علیہ السلام نے اپنے لواط سے ان کی آنکھیں تر کی, اور وہ دن اور وفات کا دن پھر کبھی ان کی آنکھ کو کوئی تکلیف نہیں ہوئی. حضرت مسیح موعود علیہ السلام کا ایک الہام حضرت میاں بشیر احمد صاحب کے متعلق بھی ہے, برقہ طفلی بشیر, میرے بچے بشیر کی آنکھیں چمک اٹھی اور روشن ہو گئی ہیں. حضرت مرزا بشیر احمد صاحب کی آنکھیں بھی بچپن میں بہت دکھتی تھیں لیکن پھر تا حیات آپ کی آنکھوں کو کبھی کوئی نقص نہیں ہوا. ابھی لال پری صاحب کا ایک قصہ دلچسپ میں آپ کو سنا دیتا ہوں. حضرت میاں بشیر احمد صاحب فرمایا کرتے تھے کہ لال پری میں یاد تھا کہ جب میں کسی کام کے لیے ان کو بلاؤں تو ایک دفعہ پیچھے ہٹتی ہیں اور پھر آگے بڑھتی ہیں, اور اگر میرا مقصد ہو قریب ہوں میرے کھڑی ہوں اور میں بلاؤں نہ میں کہوں ان کو جائیں تو وہ ایک دم آگے ٹکر مار دیں گی, اس لیے میں بہت احتیاط کرتا ہوں. جب وہ قریب کھڑی ہوں تو میں ان کو جائیں کی بجائے اپنی طرف بلاتا ہوں, وہ عادتاً پیچھے ہٹ جاتی ہیں پھر میں سمجھ جاتا ہوں. تو یہ وہاں کی بچپن کی باتیں مجھے یاد ہیں, ایسے دلچسپ ہوا کرتی تھی. اب حضرت مفتی محمد صادق صاحب کی یہ روایت جو ہے وہ بہت ہی عظیم شان ہے, سنے سے تعلق رکھتی ہے. آپ کا بچہ 4 سال کا ہو کر فوت ہو گیا, گونگا اور بہرا تھا اور ٹائیفائڈ بخار بھی اس کو ہو گیا تھا. حضرت مسیم الصلاح فلم میں حاضر ہوئے. گرداسپور کے مقدمے تاریخوں پر حضور کے ساتھ ہی جایا کرتے تھے. حضرت مسیم الصلاح والسلام نے ان کی حالت کو دیکھا, مفتی صاحب کو فرمایا कि आप गुरदासपुर ना जाएं, यहीं ठहरें। चुनाचे आप तशरीफ ले गए, दूसरी सुबह बच्चा फौत हो गया। उससे दूसरे दिन आप गुरदासपुर से तशरीफ लाए, मुफ्ती साहब छोटी लड़की हफीज़ा को उठाए हुए हुजूर को मेहमान खाने के करीब जाके मिले। आपने फरमाया, मैंने आपके बच्चे की वफात सुनी, बहुत रंज हुआ, मैं आपके लिए बहुत दुआ की है, अल्लाह ताला आपको नेमुल बदल अता फरमा देगा, वो सुनने वाला और बोलने वाला होगा। यहाँ मुफ्ती साहब ने अर्ज किया कि हजूर, मेरे घर में दो लड़कियाँ और दो लड़के पैदा करने हैं। अब ये लड़की है, इसके बाद अगर दूसरी लड़की हुई तो नेमुल बदलना होगा, अगर लड़का होगा तो नेमुल बदल समझूंगा। आपने फरमाया, मुस्करा के फरमाया कि मियाँ, हमारे खुदा में ये भी ताकत है कि आइंदा लड़कियों का सिलसिला ही मुनक़ कर दे। चुनाचे मौला करीम के कुर्बान जाऊँ, उसके बाद मुफ्ती साहब के घर में मुतवातर छह लड़के पैदा हुए, सब सुनने वाले और बोलने वाले। को ये एक लतीफे के तौर पर मुफ्ती साहब बयान करते हैं, मगर ये हज़रत मसीह मौऊद अलैहिस्सलाम की कबूलियत दुआ का एक मौजज़ा है। इस मुख्तसर सिराब के बाद मैं ठहर के आखिरी दुआ करता हूँ। अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नूमिनु बिही व नतवक्कलु अलैहि व नऊज़ु बिल्लाहि मिन शुरूरि अन्फुसिना व मिन सय्यिआति अमालिना मन यहदिहिल्लाहु फला मुदिल्ला लहु व मन युदलिलहु फला हादिया लहु। ونشهد أن محمدًا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر